आगे सबक देखिए भाई, वलौ قال له يا حر يا عتيق يا عتيق لانه نداء بما هو صريح في العتق وهو الاستحضار المنادى بالوصف المذكور هذا هو حقيقته فيقتضي تحقق الوصف فيه وانه يثبت من جهته فيقتضي ثبوته تصديقا له فيما اخبره وسنقرره من بعد ان شاء الله تعالى. گزشتہ سبق میں صاحب ہدایہ نے آپ کو بتلایا کہ اگر ایک آدمی کا بیٹا غائب ہے اور اس کا کچھ مال موجود ہے تو اس کے اندر قاضی اس کے والدین کے نفقے کا فیصلہ کر سکتا ہے. وجہ یہ کہ والدین کا اور بیوی کا اور نابالغ اولاد کا نفقہ اس شخص پر پہلے سے ہی واجب ہے, اس میں کسی قضاء قاضی کی ضرورت نہیں. تو یہاں پر قاضی اگر فیصلہ کر بھی رہا ہے تو وہ قضاء علی الغائب نہیں ہے, بلکہ یہ تو صرف قاضی ان کی مدد کر رہا ہے. قاضی کے فیصلے سے کوئی ان لوگوں کا نفقہ اس کے مال میں واجب نہیں ہوگا, بلکہ یہ نفقہ تو پہلے سے ہی واجب ہے بھائی. اور اس کے بعد پھر صاحب ہدایہ نے مسئلہ ذکر فرمایا کہ باپ اپنے نفقے کے اندر اپنے غائب بیٹے کا منقولی سامان یا غیر منقولی جائیداد بیچ سکتا ہے یا نہیں. تو چنانچہ صاحبین فرماتے ہیں کہ باپ جو ہے وہ اپنے نفقے کے اندر اپنے غائب بیٹے کا نہ تو منقولی سامان بیچ سکتا ہے اور نہ غیر منقولی جائیداد, اور قیاس بھی یہی تقاضا کرتا ہے. وجہ یہ کہ باپ کی ولایت بیٹے پر اور بیٹے کے مال پر ختم ہو چکی ہے اس کے بالغ ہو جانے کے بعد. جب بیٹا بالغ ہو گیا تو اس کی ذات پر بھی باپ کی ولایت ختم ہو گئی اور اس کے مال پر بھی باپ کی ولایت ختم ہو گئی. لہذا باپ اپنے نفقے کے اندر بھی اپنے غائب بیٹے کے سامان کو یا اس کی جائیداد کو نہیں بیچ سکتا. جبکہ امام اعظم ابو حنیفہ رحم اللہ فرماتے ہیں کہ باپ اپنے نفقے کے اندر اپنے غائب بیٹے کا منقولی سامان بیچ سکتا ہے, غیر منقولی جائیداد تو نہیں بیچ سکتا, لیکن منقولی سامان باپ اپنے نفقے کے اندر بیچ سکتا ہے. اور یہ حکم استحسانن ہے بھائی, کیونکہ قیاس تو یہ تقاضا کرتا ہے کہ باپ کو اجازت نہیں ہونی چاہیے, لیکن استحسانن باپ کے لیے جائز ہے کہ اپنے نفقے کے اندر اپنے غائب بیٹے کا منقولی سامان بیچ دے. میں نے آپ کو بتلایا تھا کہ کوئی شخص کسی غائب کا سامان بیچ سکتا ہے, لیکن اس میں چار شرطیں ہیں. پہلی شرط یہ ہے کہ بیچنے والا اس غائب آدمی کا باپ ہو, اور دوسری شرط یہ ہے کہ وہ غائب آدمی اس کا بیٹا ہو, اور تیسری شرط یہ ہے کہ وہ سامان جسے بیچ رہا ہے وہ منقولی ہونا چاہیے, اور چوتھی شرط یہ ہے کہ باپ اس سامان کو اپنے نفقے میں بیچ رہا ہو. اگر نفقے کے علاوہ کسی اور دین میں بیچنا چاہتا ہے تو یہ جائز نہیں ہے بھائی. اور اس کی دلیل ذکر فرمائی تھی کہ امام صاحب فرماتے ہیں کہ باپ کو اپنے غائب بیٹے کے مال میں ولایت حفظ حاصل ہے, باپ کو ولایت ہے اس کی حفاظت کرنے کی, اور منقولی چیزوں کے اندر کبھی حفاظت کی وجہ سے ان کو بیچنے کی بھی ضرورت پڑ جاتی ہے. ایک چیز ویسے پڑی رہے گی تو وہ ضائع ہو جائے گی, تو باپ اس کو بیچ کر اس کے سمن کو بیٹے کے لیے محفوظ کر سکتا ہے. تو باپ کو حفظ کی ولایت حاصل ہے, اور حفظ کے باپ میں سے یہ بھی ہے کہ باپ اس سامان کو بیچ سکتا ہے. جب باپ کے لیے بیچنا جائز ہوا حفاظت کے لیے, تو باپ کے لیے اپنے نفقے میں بیچنا بھی جائز ہوا بھائی. اور صاحب ہدایہ نے پھر یہ مسئلہ بھی ذکر فرمایا کہ اگر غائب بیٹا اپنا کچھ مال اپنے ماں باپ کے پاس رکھوا کر گیا ہے, اور پھر ماں باپ نے اس مال میں سے کچھ اپنے نفقے کے اندر خرچ کر لیا, تو اس صورت میں ان پر ضمان نہیں آئے گا بھائی, کیونکہ اس مال کے اندر ماں باپ کا بھی حق ہے جب ان کو حاجت اور ضرورت پیش آ جائے بھائی. اور اگر اس کے مقابلے میں اگر ایک شخص اپنا مال کسی اجنبی کے پاس بطور امانت کے رکھوا کر گیا, اور اس اجنبی نے پھر قاضی کی اجازت کے بغیر ہی اس کے والدین پر ضرورت اور حاجت کی وجہ سے خرچ کر لیا, तो इस सूरत में यह अजनबी शख्स इसने काजी की इजाजत के बगैर माल खर्च किया है, तो लिहाजा अगर बेटा वापस आए तो वो इससे जमान वसूल कर सकता है भाई, इसलिए क्योंकि उस बेटे ने इस अजनबी को अपने माल की हिफाजत की विलायत दी थी, अपने माल को खर्च करने की विलायत नहीं दी थी। लेकिन अगर काजी ने फैसला कर दिया, काजी ने अगर हुक्म दे दिया उस अजनबी को कि इस गायब आदमी के मां बाप पर खर्च करो, तो काजी को विलायत आम्मा हासिल होती है सब लोगों पर, उसका हुक्म सब पर नाफिज हो जाता है। तो काजी के हुक्म देने के बाद अगर ये शख्स खर्च करता है उस गायब आदमी के वालिदैन पर, तो फिर इस सूरत में जामिन नहीं होगा भाई। और नीज अगर वो बेटा वापस आकर इस अजनबी से जमान ले ले, तो फिर ये अजनबी उसके वालिदैन पर रुजू नहीं कर सकता कि तुम्हारी वजह से मेरा नुकसान हुआ है, लिहाजा अब तुम्हें यह अदायगी करना पड़ेगी। वजह यह कि जब उसने जमान अदा कर दिया उस अजनबी ने, तो वो उस माल का मालिक बन गया, और उसी वक्त से मालिक बना जब उसने ये माल उसके वालिदैन को दिया था, क्योंकि वालिदैन को देने की वजह से ही तो ये जामिन बना है, तो उसी वक्त से जामिन बनेगा, उसी वक्त से मालिक बनेगा जब इसने वालिदैन को ये माल दिया था। मालूम हुआ इसने वालिदैन को अपना माल दिया था, और एक चीज इस पर लाजिम नहीं थी, इसने खुद अपनी मर्जी से उनको दी, तो ये मुतबर्रेअ हुआ उस माल के देने पर, लिहाजा वो इसके अंदर रुजू नहीं कर सकता भाई। उसके बाद साहिब हिदाया ने मसला जिक्र फरमाया कि अगर काजी बीवी के नफके का फैसला कर दे, उसके बाद अगर खावंद ये नफका अदा नहीं करता, तो ये उसके जिम्मे दैन होता चला जाएगा। जबकि और रिश्तेदार जो हैं, यानी औलाद है या वालिदैन है या और महरम रिश्तेदार हैं, उनके नफके का अगर काजी फैसला कर भी दे और फिर कुछ मुद्दत गुजर जाए, इस आदमी ने नफका अदा नहीं किया, तो इस सूरत में यह नफका साकित हो जाएगा, यह उस आदमी के जिम्मे दैन नहीं बनेगा। वजह यह कि बीवी का जो नफका वाजिब होता है वह इहतिबास की वजह से होता है, और इहतिबास तो मौजूद था, लिहाजा वो उसका नफका भी दैन होता चला जाएगा, क्योंकि वह उस इहतिबास का बदला है। जबकि वालिदैन वगैरह का नफका जो है वह हाजत और जरूरत की वजह से वाजिब होता है, और जब कुछ मुद्दत गुजर गई और इनका गुजारा हो गया, मालूम हुआ इनकी हाजत पूरी हो गई, जब इनकी हाजत पूरी हो गई, तो अब इस शख्स के जिम्मे उस गुजश्ता मुद्दत का नफका दैन नहीं होगा भाई। हां अलबत्ता इन रिश्तेदारों का नफका एक सूरत में दैन बनेगा, वो तब जब काजी इनको कर्जा लेने का हुक्म दे, तो जब कर्ज लेने का हुक्म दे देगा इन रिश्तेदारों को, तो इस सूरत में फिर अगर वो आदमी अदा नहीं करता, तो ये नफका उसके जिम्मे दैन होता चला जाएगा भाई। और उसके बाद साहिब हिदाय ने बतलाया कि आका पर अपने गुलाम और बांदी का नफका भी वाजिब है भाई, और अगर आका उनको नफका नहीं देता, तो अगर वो खुद कमा सकते हैं तो वो खुद ही कमाएंगे और अपने ऊपर खर्च करेंगे, इसमें दोनों की रियायत हो गई, गुलाम और बांदी जो है वो भी जिंदा रहेंगे और आका की उनमें मिल्कियत भी बरकरार रहेगी। और अगर ये कमाई नहीं कर सकते और आका भी नफका अदा नहीं कर रहा, तो इस सूरत में आका को मजबूर किया जाएगा कि वो इनको बेच दे भाई, तो इसके अंदर इनके हक की भी अदायगी हो जाएगी कि नया मालिक इनको नफका देगा, और आका का हक भी बाकी रहेगा कि वो इनको बेचेगा, तो समन उसको वसूल हो जाएंगे भाई। और जबकि बाकी हैवानात जो हैं, साहिब हिदायत ने बतलाया कि बाकी हैवानात जो हैं वो अहले इस्तेहकाक नहीं हैं, लिहाजा उनके नफके के अंदर उनके मालिक को मजबूर नहीं किया जा सकता, अलबत्ता उसको दयानतन हुक्म दिया जाएगा कि वो इन हैवानात पर खर्च करें, इनको चारा वगैरह जिस चीज की जरूरत है वो इनको दे, इसलिए क्योंकि हुजूर अलैहिस्सलाम ने हैवानात को तकलीफ देने से मना फरमाया है, और नीज हुजूर अलैहिस्सलाम ने माल को जाया करने से भी मना फरमाया है भाई। बात समझ में आ गई। उसके बाद हमने किताबुल आताक शुरू की थी, और साहिब हिदाया ने आपको बतलाया कि आताक ऐसा तसर्रुफ है जिसकी शरीयत ने तरगीब दी है भाई, और आताक के लिए चार शर्तों का होना जरूरी है। एक शख्स गुलाम या बांदी को आजाद करना चाहता है तो वहां चार शर्तों का होना जरूरी है कि यह आजाद करने वाला आजाद हो, اور بالغ ہو اور عاقل ہو اور یہ غلام یا باندی اس کی اپنی ملکیت ہو. تو آزاد عاقل بالغ ہو اور اپنی ملکیت میں سے غلام یا باندی کو آزاد کر رہا ہے تو یہ آزاد کر سکتا ہے. اور پھر اس کے بعد صاحب ہدایہ نے بتلایا کہ جس طرح طلاق کے اندر کچھ الفاظ صریح تھے اور کچھ الفاظ کنایات تھے, صریح وہ الفاظ جن میں دوسرا معنی ہی نہ ہو جبکہ کنایا وہ لفظ جس کے اندر اور معنی کا بھی احتمال ہو, تو جب صریح کے اندر اور معنی کا احتمال ہی نہیں ہوتا تو وہاں پر نیت کی ضرورت نہیں ہوتی, جبکہ کنایا کے اندر اور معانی کا بھی احتمال ہوتا ہے لہذا وہاں نیت ضروری ہے. تو جس طرح طلاق کے اندر کچھ الفاظ صریح تھے اور کچھ کنایات تھے اور پھر کنایات کے اندر نیت ضروری تھی, تو اسی طرح اعتاق کے اندر بھی کچھ الفاظ صریح ہیں, وہ الفاظ آقا کہے گا تو بغیر نیت کے ہی غلام آزاد ہو جائے گا, اور کچھ الفاظ کنایا ہیں اور ان کے اندر آقا کی نیت ضروری ہے, ان کا ذکر آج آگے آ جائے گا. البتہ صریح کا ذکر گزشتہ سبق میں گزر گیا تھا, تو صریح لفظ نیت کا محتاج نہیں کیونکہ وہاں اور معنی کا احتمال ہی نہیں ہوتا. تو لہذا آقا اگر اپنے غلام سے کہہ دیتا ہے انت حر یا انت معتق یا انت محرر یا کہتا ہے انت عتیق یا فعل استعمال کرتا ہے کہ حررت کا یا اعتقت کا, تو ان تمام صورتوں میں یہ لفظ صریح ہیں, ان میں اور کسی معنی کا احتمال نہیں, لہذا یہ لفظ بولتے ہی وہ غلام یا باندی آزاد ہو جائیں گے. اور اگر آقا نے کہا کہ میں نے ویسے ہی جھوٹی خبر دی تھی, میں نے ویسے ہی جھوٹ بولا تھا کہ تو آزاد ہے, یا میرے کہنے کا مطلب یہ تھا کہ تو کام کاج سے آزاد ہے, تو اس صورت میں یاد رکھو دیانتن تو آقا کی تصدیق کی جائے گی, یہ اس کا اور اللہ کا معاملہ ہے, لیکن اگر معاملہ قاضی کے پاس چلا گیا تو قاضی اس کی تصدیق نہیں کرے گا بلکہ غلام کے آزاد ہونے کا حکم جاری کر دے گا. اس لیے کیونکہ ظاہر یہی ہے کہ یہ لفظ جو ہیں عام لوگ غلام یا باندی کو آزاد کرنے کے لیے استعمال کرتے ہیں, تو لہذا وہ جو معنی بیان کر رہا ہے وہ خلاف ظاہر ہے, لہذا قاضی اس کا فیصلہ نہیں کرے گا بلکہ غلام یا باندی کی آزادی کا فیصلہ کرے گا. جی اب آئیے آج کے سبق پر. ولو قال له یا حر یا عتیق یا عتیق لانه نداء بما هو صریح فی العتق. بھائی صورت مسئلہ یہ کہ ایک شخص اپنے غلام کو آواز دیتا ہے یا حر اے آزاد, یا اپنے غلام کو آواز دیتا ہے یا عتیق, عتیق کا معنی بھی آزاد, یا عتیق اے آزاد, تو یاد رکھو اس صورت میں فقہا فرماتے ہیں کہ یہ الفاظ جو ہیں حر اور عتیق یہ آزادی کے اندر صریح ہیں, تو جب آقا نے صریح لفظ اپنے غلام کے لیے استعمال کر لیا تو غلام فوراً آزاد ہو جائے گا. بھائی تو کہتے ہیں ولو قال له یا حر یا عتیق, اور اگر آقا نے اپنے غلام سے کہا یا حر یا عتیق یا عتیق, تو یہ غلام آزاد ہو جائے گا. لأنه نداء بما هو صريح في العتق, لأنه نداء اس لیے کیونکہ یہ آواز دینا ہے, یہ ندا دینا ہے, بما هو صريح في العتق اس لفظ کے ذریعے جو آزادی میں صریح ہے, یہ غلام یا باندی کو ایسے لفظ سے ندا دے رہا ہے جو آزادی میں صریح ہے, اور جب صریح لفظ کو استعمال کیا جائے تو وہ اپنا عمل دکھاتا ہے, وہاں نیت پوچھنے کی ضرورت نہیں ہے. تو کہتے ہیں لأنه نداء اس لیے کیونکہ یہ ندا ہے, بما ایسے لفظ کے ساتھ, ہوا صریح فی العتق جو آزادی میں صریح ہے, وہو الاستحضار المنادى بالوصف المذکور. توجہ سے بھئی یہ مشکل مسئلہ ہے بھئی. وہو الاستحضار المنادى بالوصف المذکور, استحضار کا معنی ہے حاضر کرنا, طلب کرنا. اب صاحب ہدایہ ندا کا معنی بیان فرما رہے ہیں, کہتے ہیں وہ ہوا, ہوا ضمیر راجع ہے ندا کو, کہ یہ جو ندا ہے لاستحضار المنادى, یہ منادا کو طلب کرنے کے لیے ہے, بالوصف المذکوری اس وصف کے ساتھ جو ذکر کیا گیا. भाई याद रखो जब किसी शख्स को निदा दी जाती है तो दरअसल वहां उसको हाजिर करवाना और उसको मुतवज्जे करना मकसूद होता है। निदा देने वाला उसको अपनी तरफ मुतवज्जे करना चाहता है, अपने पास उसको हाजिर करवाना चाहता है। तो याद रखो अगर वो आम नाम वगैरह के साथ निदा देता है तो इसमें सिर्फ उस मुनादा को खबर देना है कि तुम मेरी तरफ मुतवज्जे हो जाओ या मेरे पास हाजिर हो जाओ। जब निदा किसके साथ हो, आलम वगैरह के साथ हो, नाम वगैरह के साथ जब निदा दी जाए तो वहां पर मकसद यह होता है कि उस मुनादा को अपने पास हाजिर करवाया जाए या उस मुनादा को अपनी तरफ मुतवज्जे करवाया जाए। और अगर निदा के अंदर कोई वसफ जिक्र किया जाए, मसलन एक आदमी दूसरे को आवाज देता है या शुजाऊ, ए बहादुर आदमी, तो यहां पर वसफ जिक्र किया जा रहा है। और जब निदा के अंदर वसफ जिक्र किया जाए तो वहां मकसद यह होता है कि वो मुनादा उस मजकूरा वसफ के साथ हाजिर हो जाए या मुनादा उस मजकूरा वसफ के साथ इस आदमी की तरह मुतवज्जे हो जाए। तो यह है निदा की हकीकत कि इसके जरिए वस्फ मजकूर के साथ मुनादा को तलब करना मकसूद होता है। यहां पर जो निदा देने वाला है वो है आका और उसने अपने गुलाम को आवाज दी है या हुर्रो। अब भाई ये तो गुलाम है, इसके अंदर तो हुर्रियत वाला वसफ नहीं है, लेकिन या हुर्रो कहकर गोया आका चाहता है कि ये गुलाम इस वसफ के साथ उसकी तरफ मुतवज्जे हो जाए या ये गुलाम इस वसफ के साथ आका के सामने हाजिर हो जाए। और याद रखो ये हुर्रियत, ये आजादी ऐसा वसफ है जो आका की तरफ से उस गुलाम में साबित हो सकता है। आका अगर अपने इस गुलाम को आजाद कर देगा तो देखो इस गुलाम में हुर्रियत वाली सिफत आ गई। तो हुर्रियत एक ऐसा वसफ है जो आका की तरफ से साबित हो सकता है, यानी वो जो निदा दे रहा है, वो आका जो निदा दे रहा है उसकी तरफ से ये हुर्रियत वाला वसफ उसके गुलाम में साबित हो सकता है। तो जब आका ने अपने गुलाम को हुर्रियत के वसफ के साथ आवाज दी कि या हुर्रु, तो यहां पर मालूम हुआ आका उस गुलाम को इस वस्वे हुर्रियत के साथ अपने सामने हाजिर करना चाहता है। और यह वस्वे हुर्रियत तो ऐसा वसफ है जो आका की तरफ से साबित भी हो सकता है, लिहाजा यूं समझा जाएगा कि आका खबर दे रहा है अपने गुलाम को कि यह हुर्रियत वाला वसफ मैंने तुम्हारे अंदर साबित कर दिया है, तुम मेरी तरफ से आजाद हो चुके हो, अब इस वसफ हुर्रियत के साथ मेरी तरफ मुतवज्जे हो जाओ या इस वसफ हुर्रियत के साथ मेरे पास हाजिर हो जाओ। तवज्जो है, जब भी किसी को निदा दी जाती है वसफ के साथ तो वहां यह मकसूद होता है कि मुनादा वसफ मजकूर के साथ मुतवज्जे हो जाए या हाजिर हो जाए। और यहां पर आका गुलाम को निदा दे रहा है और वो गुलाम है और ये उसको कह रहा है या हुर्रु, भाई वो तो आजाद है ही नहीं, तो वो गुलाम तो आजाद नहीं, लेकिन ये वसफ जो आका ने जिक्र किया ये इस आका के इख्तियार में है, ये इस गुलाम के अंदर हुर्रियत को साबित कर सकता है। तो मालूम हुआ आका गोया अपने गुलाम को बतला रहा है कि मैंने तुम्हारे अंदर वसफ हुर्रियत साबित कर दिया है, इस वसफ के साथ मेरी तरफ मुतवज्जे हो जाओ, इस वसफ के साथ मेरे पास हाजिर हो जाओ, लिहाजा गुलाम आजाद हो जाएगा। क्योंकि आका गोया खुद उसको खबर दे रहा है कि मैंने तुम्हारे अंदर यह वसफ साबित कर दिया है, अब इस वसफ के साथ मेरी तरफ मुतवज्जे हो जाओ। बात समझ में आ गई। तो कहते हैं वह हुआ लिस्तेहजारिल मुनादा बिल वस्फिल मजकूरी, और निदा जो है वो मुनादा को तलब करने के लिए होती है मजकूरा वसफ के साथ, यानी वो वसफ जो निदा में जिक्र किया गया है। हादा हुआ हकीकतुहू, ये है निदा की हकीकत, ये है निदा की हकीकत। जब वसफ के साथ निदा दी जाए तो उसकी हकीकत यह है कि निदा देने वाला यह चाहता है कि यह मुनादा, यह जो वसफ मैंने जिक्र किया इसके साथ मेरी तरफ मुतवज्जे हो जाए या मेरे पास हाजिर हो जाए। तो कहते हैं हादा हुआ हकीकतुहू, यह है निदा की हकीकत। भाई तो हाजा हुआ हकीकतुहु, यह हकीकतुहु कि आखिर में जो हाज अमीर है इसको हमने निदा की तरफ लौटाया कि यह है निदा की हकीकत। और अगर आप चाहें तो यह हकीकतुहु कि हाज अमीर आप मुनादा की तरफ भी लौटा सकते हैं कि यह है मुनादा की हकीकत, यानी वो मुनादा जिसको वसफ के साथ पुकारा जाए उसकी हकीकत यह है कि वहां पर निदा देने वाला यह चाहता है कि उस वसफ के साथ उसकी तरफ मुतवज्जे हो जाए या उसके सामने हाजिर हो जाए। तो कहते हैं हाजा हुआ हकीकतुहु, यह है निदा की हकीकत, या यूं कहें हाजा हुआ हकीकतुहु, यह है मुनादा की हकीकत। फयक्तजी तहक्कुकल वस्फी फीही, फयक्तजी तो ये निदा तकाजा करती है तहक्कुकल वस्फी फीही कि यह वसफ उस मुनादा के अंदर पाया जाए। यह निदा क्या तकाजा करती है कि यह वसफ उस मुनादा के अंदर पाया जाए, क्योंकि निदा देने वाले ने यह वसफ जिक्र किया है कि तो वो चाहता है ये इस वसफ के साथ मेरे सामने हाजिर हो। फयक्तजी तहक्कुकल वस्फी फीही, तो ये निदा तकाजा करती है उस वसफ के इस मुनादा के अंदर पाए जाने का। व अन्नहु यस्बुतु मिन जिहती ही, और ये वसफ जो है ये निदा देने वाले की जानिब से साबित हो सकता है। किस वसफ को जिक्र किया आका ने, हुर्रियत को, और हुर्रियत ऐसा वसफ है जो आका की तरफ से गुलाम में साबित हो सकता है। तो कहते हैं वह अन्नहु यस्बुतु मिन जिहती ही, और ये वाला वसफ यानी ये हुर्रियत जो है ये इस आका की तरफ से साबित हो सकता है। फयक्तजी सुबूतहु, तो लिहाजा ये तकाजा करता है उस वसफ के साबित होने का कि ये वसफ हुर्रियत साबित हो जाए। तस्दीकन लहू, आका की तस्दीक करने के लिए। फीमा अखबारा, उस चीज में जो उसने खबर दी है। किसकी तस्दीक करनी है? आका, क्योंकि यह वसफ आका जिक्र कर रहा है। तो लिहाजा यह तकाजा करता है कि यह वसफ साबित हो जाए आका की तस्दीक करने के लिए। फीमा अखबारा, उस चीज में जो उसने खबर दी है। मैंने आपको बतलाया कि जब आका अपने गुलाम को एक ऐसे वसफ के साथ पुकार रहा है कि वो वसफ आका की तरफ से साबित भी हो सकता है, तो गोया आका अपने गुलाम को यह खबर दे रहा है कि मैंने तुम में वसफ हुर्रियत साबित कर दिया है, अब इस वसफ के साथ मेरे सामने हाजिर हो जाओ। जब आका खुद एक वसफ की खबर दे रहा है तो आका के सच्चा होने के लिए जरूरी है कि इस वसफ को उस गुलाम में मान लिया जाए, इस वसफ को उस गुलाम में मान लिया जाए। अगर आप ऐसा नहीं मानेंगे फिर तो आका को झूठा कहना पड़ेगा कि ये झूठ बोल रहा है। तो ये माना है फयक्तजी सुबूतहु तस्दीकन लहू फीमा अखबारा, तो ये तकाजा करता है कि वो वस्फ हुर्रियत साबित हो जाए आका की तस्दीक करने के लिए उस चीज में जिसकी उसने खबर दी है, यानी निदा के जरिए उसने जो खबर दी है कि मैंने वसफ साबित कर दिया है। वसनुकर्ररुहु मिन बादु इंशा अल्लाह ताला, और अन करीब हम इसको बाद में साबित करेंगे इंशा अल्लाह ताला। ये एक आध सफे के बाद आगे साहिबे हिदाया मसला जिक्र फरमाएंगे कि कोई शख्स अगर अपने गुलाम को आवाज देता है और कहता है या अखी, ए मेरे भाई, या बनी, ए मेरे बेटे, तो वहां साहिबे हिदाया कुछ तफसील बयान फरमाएंगे। बात समझ में आ गई। हासिल कलाम क्या हुआ कि जब निदा ऐसे वसफ के साथ दी जाए कि वो निदा देने वाला उस वसफ को साबित कर सकता है, तो इस निदा को खबर करार दिया जाएगा इस बात की कि ये उस वसफ को साबित कर रहा है जी। एक ऐसा वसफ जो निदा देने वाला साबित कर सकता है, उसने उस वसफ के साथ वो निदा दे रहा है, मालूम हुआ ये उसके अंदर इस वसफ को साबित कर रहा है भाई, ताकि वो उस वसफ के साथ इसके सामने हाजिर हो जाए भाई। तो कहते हैं वसनुकर्ररुहु मिन बादु इंशा अल्लाह ताला, और अन करीब हम इसको साबित करेंगे बाद में इंशा अल्लाह ताला। इल्ला इदा समाहु हुर्रन सुम्मा नादाहु या हुर्रु, ये इस्तिस्ना कर रहे हैं माकबल से। माकबल में बतलाया था कि अगर आका अपने गुलाम को या हुर्रु या अतीकु के साथ आवाज दे तो वो गुलाम आजाद हो जाएगा, लेकिन अगर गुलाम का नाम ही हुर है जी। आका ने अपने गुलाम का नाम ही हुर रखा हुआ है, अब आका उसको आवाज देता है या हुर्रु, तो अब आजाद नहीं होगा, क्योंकि यहां पर आका सिर्फ उसके नाम को जिक्र कर रहा है
जी।
सिर्फ उसके नाम को जिक्र कर रहा है, यानी यहां ये जो हुर का लफ्ज आका जिक्र कर रहा है ये बतौर वसफ के नहीं है बल्कि बतौर आलम के है भाई। तो कहते हैं इल्ला इदा सम्माहु हुर्रन, मगर यह कि जब आका ने उस गुलाम का नाम हुर रखा हो, सुम्मा नादा हो या हुर्रु, फिर आका उसको निदा दे या हुर्रु, तो अब आजाद नहीं होगा। लिअन्ना मुरादहुल इलामु बिस्मी आलमी ही, आलम युअलिमु इलाम का माना है आगाह करना, खबर देना, इत्तिला देना। लिअन्न मुरादहुल इलामु, इसलिए क्योंकि यहां पर आका की जो मुराद है अल इलामु, वो उस गुलाम को आगाह करना है, बिस्मे अलम ही उसके इस्मे अलम के साथ
जी।
उसके उस इसम के साथ आगाह करना है जो उसका आलम है भाई, तवज्जो है
जी।
गुलाम को आगाह कर रहा है यानी मैं चाहता हूं तुम मेरे पास हाजिर हो जाओ, तुम मेरी तरफ मुतवज्जे हो जाओ। मसलन मैं जैद को अपनी तरफ मुतवज्जे करना चाहता हूं तो मैं क्या कहूंगा, या जैद, तो ये जो मैंने जैद का नाम लिया ये बस उसके नाम के साथ मैं उसको अपनी तरफ मुतवज्जे कर रहा हूं। यही बयान फरमा रहे हैं, कहते हैं लिअन्न मुरादहुल इलामु बिस्मि अलमी ही, इसलिए क्योंकि आका की मुराद जो है वो उस गुलाम को खबर देना है उसके इस्मे अलम के साथ। वह हुआ मा लक्कबहु बिही, और इसका इस्मे अलम वो है जो इस आका ने इसको लकब दिया है, यानी आका ने इसका नाम हुर रखा है, तो उसके साथ इस गुलाम को आगाह कर रहा है। किस चीज से आगाह कर रहा है, कि मैं तुम्हें तलब कर रहा हूं, मेरी तरफ मुतवज्जे हो जाओ या मेरे पास आ जाओ। आगे देखिए, वलौ नादाहु बिल फारसियत या आजाद, भाई आका ने अपने गुलाम का नाम हुर रखा है और हुर का माना है उर्दू में और फारसी में आजाद, तो आका ने अपने गुलाम का नाम हुर रखा है और आका अब उसको आवाज देता है ए आजाद या आजाद, तो याद रखो इस सूरत में गुलाम आजाद हो जाएगा
जी।
भाई वजह यह कि इसने इसका नाम हुर रखा है
जी।
तो आजाद तो इसका नाम नहीं रखा, लिहाजा या आजाद कहेगा तो गुलाम आजाद हो जाएगा
जी।
तो कहते हैं वलौ नादाहु बिल फारसियत या आजाद, और अगर आका ने उसको फारसी जुबान में निदा दी और कहा या आजाद, वकद लक्कबहु बिल हुर, इस हाल में कि आका ने उसको हुर का लकब दिया है। कालू या अतिकु, तो फुकहा फरमाते हैं सूरत में गुलाम आजाद हो जाएगा। वकदा अक्सुहु, और इसी तरह है इसके बरअक्स भी, इसके बरअक्स भी इसी तरह है। मसलन आका ने अपने गुलाम का नाम आजाद रखा है और उसको निदा देते हुए कहता है या हुर्रु, भाई यह हुर तो आपने इसका नाम नहीं रखा, आपने तो इसका नाम आजाद रखा था, लिहाजा या हुर के साथ आका अपना इस गुलाम को आवाज देगा तो गुलाम आजाद हो जाएगा। तो कहते हैं वकदा अक्सुहू, और इसी तरह इसका बरअक्स भी है। लिअन्नहु लैसा बिन्निदा इन बिस्मि अलमी ही, इसलिए क्योंकि ये गुलाम के इसमे अलम के साथ निदा नहीं है। मसलन आका ने गुलाम का नाम क्या रखा है, हुर, और आवाज क्या दे रहा है, या आजाद, तो ये तो गुलाम के इसमें अलम के साथ निदा नहीं दे रहा। जब अलम के साथ निदा नहीं दे रहा तो मालूम हुआ ये वसफ जिक्र कर रहा है, गोया आका अपने गुलाम को इस वसफ की खबर दे रहा है कि ये वसफ मैंने तुम में साबित कर दिया है, इस वसफ के साथ अब मेरे सामने हाजिर हो जाओ। तो कहते हैं लिअन्नहु लैसा बिन्निदा इन बिस्मि अलमी ही, इसलिए क्योंकि ये गुलाम के इसमे अलम के साथ निदा नहीं है। फयुअतबरु इखबारन अनिल वस्फी, तो इसको इखबार अनिल वसफ एतबार किया जाएगा, इस निदा को इखबार अनिल वस्फ, वसफ से खबर देना एतबार किया जाएगा। मैंने अभी आपको बतलाया आका जब अपने गुलाम को कहता है, मसलन आम गुलाम है, उसका नाम उसने हुर नहीं रखा, लेकिन आका आवाज क्या देता है, या हुर्रो, तो इसको खबर शुमार किया जाता है। किस चीज की खबर, कि मैंने तुम्हें आजाद कर दिया है, इस वसफ के साथ अब मेरे सामने حاضر ہو جاؤ. توجہ ہے. تو یہاں پر بھی جب آقا نے اپنے غلام کا نام حر رکھا ہے تو اگر یا حر کہہ کر ندا دے گا پھر تو اس کا نام رکھا ہوا ہے, اس نے غلام آزاد نہیں ہوگا, لیکن نام رکھا ہوا ہے حر اور ندا دے رہا ہے آزاد کے ساتھ, تو اس صورت میں اب یہ تو نام کے ساتھ ندا نہیں ہے, تو اس کو خبر قرار دیا جائے گا وصف سے کہ یہ اس کے وصف کی خبر دے رہا ہے, اور یہ وصف بھی ایسا ہے جو آقا کی طرف سے ثابت ہو سکتا ہے, لہذا وہ غلام آزاد ہو جائے گا. یہ معنی ہے کہ لِأَنَّهُ لَيْسَ بِنِدَاءٍ بِاسْمِ عَلَمِهِ, اس لیے کیونکہ یہ غلام کے اسم علم کے ساتھ ندا نہیں ہے, فَيُعْتَبَرُ اِخْبَارًا عَنِ الْوَصْفِ, تو اس ندا کو وصف سے خبر دینا اعتبار کیا جائے گا کہ یہ وصف سے خبر دے رہا ہے کہ اے غلام میں نے تمہیں آزاد کر دیا ہے. وَكَذَا لَوْ قَالَ رَأْسُكَ حُرٌّ أَوْ وَجْهُكَ أَوْ رَقَبَتُكَ أَوْ بَدَنُكَ أَوْ قَالَ لِأَمَتِهِ فَرْجُكِ حُرٌّ, بھئی صاحب ہدایہ نے آپ کو بتلایا کہ اگر کوئی اپنے غلام سے کہتا ہے انت حرن, تو یہ لفظ صریح ہے آزادی کے اندر, یہ کہتے ہی غلام فوراً آزاد ہو جائے گا. اسی طرح صاحب ہدایہ آگے آپ کو بتلا رہے ہیں, اگر آقا نے پورے غلام کی ذات ذکر نہیں کی بلکہ اس کا کوئی عضو ذکر کر دیا, تو یاد رکھو اس صورت میں اگر وہ عضو ایسا ہے جس کے ساتھ پورے بدن کو تعبیر کیا جاتا ہو یا پوری ذات کو تعبیر کیا جاتا ہو, تو اس صورت میں بھی غلام یا باندی آزاد ہو جائیں گے. مثلا عربی زبان میں رأس, بھائی رأس کا ویسے معنی تو ہے سر, لیکن عربی زبان میں رأس کا لفظ بولتے ہیں اور اس سے مراد پورا بدن یا پوری انسان کی ذات مراد لیتے ہیں. مثلا کہتے ہیں جاء رأس القوم, اس قوم کا سردار آیا ہے. یا اسی طرح وجہن کا لفظ, وجہن چہرے کو کہتے ہیں, لیکن وجہن کا لفظ بھی پوری ذات کے لیے استعمال ہوتا ہے پورے بدن کے لیے. اسی طرح رقبہ کا لفظ, بھائی قرآن میں اللہ فرماتے ہیں فتحریر الرقبہ, ایک گردن کا آزاد کرنا ہے اور مراد پوری ذات ہے, یعنی ایک غلام یا باندی کا آزاد کرنا ہے. تو عربی زبان میں بعض اعضاء ایسے ہیں کہ جن کے ساتھ پورے بدن کو تعبیر کیا جاتا ہے, تو اگر آقا نے ایسے لفظ کے ساتھ غلام کو آزاد کیا تو غلام آزاد ہو جائے گا. مثلا آقا نے کیا کہا, وجہو کا حرن, تمہارا چہرہ آزاد ہے, تو چہرے سے تو پوری ذات مراد ہوتی ہے, لہذا غلام آزاد ہو جائے گا. یا آقا نے کہا رأسو کا حرن, تو اس صورت میں بھی غلام آزاد ہو جائے گا. یا آقا نے کہا رقبتو کا حرن, تمہاری گردن آزاد ہے, تو گردن بول کر پوری ذات اور پورا بدن مراد لیا جاتا ہے, تو غلام آزاد ہو جائے گا. یا اسے کہا بدنوں کا حرن, تیرا بدن آزاد ہے, تو اس صورت میں بھی غلام آزاد ہو جائے گا. یا اگر باندی سے کہتا ہے فرجو کی حرن, تیری شرمگاہ آزاد ہے, تو شرمگاہ بول کر پوری باندی مراد لی جاتی ہے, تو باندی بھی آزاد ہو جائے گی. تو حاصل کلام کیا کہ اگر آقا نے آزادی کی نسبت ایسے عضو کی طرف کی کہ جس کے ساتھ پورے بدن کو تعبیر کیا جاتا ہے, تو اس صورت میں بھی غلام یا باندی آزاد ہو جائیں گے. تو کہتے ہیں وَقَذَا لَوْ قَالَ, اور اسی طرح غلام جو ہے وہ آزاد ہو جائے گا اگر آقا نے کہا رَأْسُكَ حُرٌّ, تمہارا سر آزاد ہے, او وَجْهُكَ, یا تمہارا چہرہ, او رَقَبَتُكَ, یا تمہاری رقبہ, او بَدَنُكَ, یا تمہارا بدن, او قال لِأَمَتِهِ, یا آقا نے اپنی باندی سے کہا فرجو کے حرن, تیری شرمگاہ آزاد ہے, تو ان تمام صورتوں میں غلام یا باندی آزاد ہو جائیں گے. لِأَنَّ هَذِهِ الْأَلْفَاظَ يُعَبَّرُ بِهَا عَنْ جَمِيعِ الْبَدَنِ, اس لیے کیونکہ یہ الفاظ جو ہیں ان کے ساتھ پورے بدن کو تعبیر کیا جاتا ہے. وَقَدْ مَرَّ فِي الطَّلَاقِ, اور تحقیق یہ بات کتاب الطلاق میں گزر چکی ہے, یہ بات وہاں بھی صاحب ہدایہ نے طلاق کے اندر بھی ذکر فرمائی تھی کہ اگر کوئی شخص اپنی بیوی سے کہتا ہے وجہ کی طالقن یا رأس کی طالقن یا رقبت کی طالقن, تو ان تمام صورتوں میں طلاق ہو جائے گی. وَإِنْ أَضَافَهُ إِلَى جُزْءٍ شَائِعٍ يَقَعُ فِي ذَلِكَ الْجُزْءِ, بھئی آقا نے آزادی کی نسبت ایک ایسے جز کی طرف کی جو پورے بدن میں پھیلا ہوا ہے, مثلا آقا نے اپنے غلام سے کہا کہ تمہارا نصف آزاد ہے
جی.
تو یہ جو نصف ہے یہ پورے بدن میں پھیلا ہوا ہے، معلوم ہوا ہر ہر عضو کا نصف مراد ہے
جی.
یا آقا اپنے غلام سے کہتا ہے تمہارا تیسرا حصہ آزاد ہے
جی.
تو ہر ہر عضو کا تیسرا حصہ آزاد ہو جائے گا
جی.
اور اس سلسلے میں آگے صاحب ہدایہ اختلاف بھی ذکر فرمائیں گے
جی.
یہ بات پہلے بھی گزر چکی ہے کہ صاحبین کا اور امام صاحب کا اختلاف ہے
جی.
امام صاحب فرماتے ہیں یہ اعتاق جو ہے اس کی تجزی ہو سکتی ہے
جی.
یعنی آزاد کرنے کی تجزی جی. اور تقسیم ہو سکتی ہے، ایک غلام کو نصف آزاد کیا جائے تو نصف وہ آزاد ہوگا اور نصف غیر آزاد ہوگا، اسی طرح مملوک ہے ابھی بھی
جی.
جبکہ صاحبین فرماتے ہیں کہ نہیں، اعتاق کی تجزی نہیں ہو سکتی، جب ایک غلام کے کچھ حصے کو آزاد کیا جائے گا تو سارا غلام ہی آزاد ہو جائے گا
جی.
تو کہتے ہیں وَإِنْ أَضَافَهُ إِلَى جُزْءٍ شَائِعٍ، اور اگر آقا نے آزادی کی نسبت کر دی غلام کے ایک پھیلے ہوئے جز کی طرف، شائع یعنی جو پھیلا ہوا ہے پورے بدن میں، تو کہتے ہیں اور اگر آقا نے آزادی کی نسبت کر دی إِلَى جُزْءٍ شَائِعٍ، ایسے جز کی طرف جو پھیلا ہوا ہے، یا قَعُ فِي ذَلِكَ الْجُزْءِ، تو اس جز کے اندر آزادی واقع ہو جائے گی، وَسَيَأْتِيكَ الْإِخْتِلَافُ فِيهِ إِنْ شَاءَ اللَّهُ تَعَالَى، اور عن قریب اس کے اندر جو اختلاف ہے وہ آپ کے پاس آ جائے گا ان شاء اللہ تعالی. وہی جو میں نے بتایا، امام صاحب کے نزدیک اعتاق میں تجزی ہو سکتی ہے، اور صاحبین فرماتے ہیں اعتاق میں تجزی اور تقسیم نہیں ہو سکتی. وَإِنْ أَضَافَهُ إِلَى جُزْءٍ مُعَيَّنٍ لَا يُعَبَّرُ بِهِ عَنِ الْجُمْلَةِ كَالْيَدِ وَالرِّجْلِ لَا يَقَعُ عِنْدَنَا. صورت ہے مسئلہ یہ، آقا نے آزادی کی نسبت ایسے جز کی طرف، ایسے عضو کی طرف کر دی جس کے ساتھ پورے بدن کو تعبیر نہیں کیا جاتا. مثلا آقا نے اپنے غلام سے کہا یدو کا حرن، تیرا ہاتھ آزاد ہے، اور رجلو کا حرن، تیرا پاؤں آزاد ہے. تو اس صورت میں یاد رکھو، عند الاحناف غلام آزاد نہیں ہوگا. وجہ یہ کہ ید اور رجل جو ہیں ان کے ساتھ پورے بدن کو تعبیر نہیں کیا جاتا، جبکہ امام شافعی رحم اللہ فرماتے ہیں کہ اس صورت میں غلام آزاد ہو جائے گا بھائی. تو کہتے ہیں وَإِنْ أَضَافَهُ إِلَى جُزْءٍ مُعَيَّنٍ، اور اگر آقا نے آزاد کرنے کی نسبت کی ایسے معین جز کی طرف، لا يُعَبَّرُ بِهِ عَنِ الْجُمْلَةِ، کہ اس سے سارے بدن کو تعبیر نہیں کیا جاتا، کل یدی جیسے کہ ہاتھ ہے، وَالرِّجْلِ اور جیسے کہ پاؤں ہے، لا يَقَعُ عِنْدَنَا، تو اعتاق واقع نہیں ہوگا ہمارے نزدیک، خلافا للشافعی رحمہ اللہ، بخلاف امام شافعی رحمہ اللہ کے، ان کے نزدیک آزادی واقع ہو جائے گی. والکلام فیہ کل کلام فی الطلاق، اور اس کے اندر جو کلام ہے وہ اسی طرح ہے جیسے کہ طلاق کے اندر کلام تھا، یعنی جو تفصیل طلاق کے مسئلے میں گزر چکی ہے وہی تفصیل یہاں پر بھی ہے. بھئی طلاق کے اندر، باب ایقاع طلاق کے اندر، صاحب ہدایہ نے بیان فرمایا تھا کہ اگر خاوند اپنی بیوی سے کہتا ہے یدو کی طالقن، تیرے ہاتھ کو طلاق ہے، یا رجلو کی طالقن، تیرے پاؤں کو طلاق ہے، تو امام شافعی رحمہ اللہ فرماتے ہیں کہ اس صورت میں بھی پوری عورت کو طلاق ہو جائے گی. اولاً جو ہے طلاق اس جز اور اس عضو کے اندر اولاً طلاق آئے گی، اور پھر پورے بدن پر طلاق واقع ہو جائے گی، جبکہ ہمارے نزدیک اس صورت میں طلاق واقع نہیں ہوگی. تو کہتے ہیں والکلام فیہ کل کلام فی الطلاق، اور اس کے اندر جو کلام ہے اسی کلام کی طرح ہے جو طلاق میں تھا. وقد بین نہ ہو، اور تحقیق ہم نے اس کو بیان کر دیا. تو باب ایقاع طلاق کے اندر یہ مسئلہ تفصیل کے ساتھ ذکر ہے بھائی، کہ ان کے نزدیک طلاق کیوں واقع ہوگی اور ہمارے نزدیک کیوں واقع نہیں ہوگی بھائی. وَلَوْ قَالَ لَا مِلْكَ لِي عَلَيْكَ وَنَوَا بِهِ الْحُرِّيَّةَ عَتَقَ وَإِن لَّمْ يَنْوِ لَمْ يَعْتِقْ. وَلَوْ قَالَ لَا مِلْكَ لِي عَلَيْكَ، آقا نے اپنے غلام سے کہا لا مِلْكَ لِي عَلَيْكَ، میری تمہارے اوپر کوئی ملکیت نہیں ہے
جی.
تو اس صورت میں یاد رکھو، اس میں آزاد کرنے کا بھی احتمال ہے
جی.
آقا نے آزاد کر دیا ہے، اس لیے کہہ رہا ہے کہ میری تمہارے اوپر کوئی ملکیت نہیں ہے، اور اس کا یہ معنی بھی ہو سکتا ہے کہ میں نے تمہیں بیچ دیا ہے، اب میری تمہارے اوپر کوئی ملکیت نہیں ہے۔ تو معلوم ہوا لا ملک لی علیک، میری تمہارے اوپر کوئی ملکیت نہیں، اس میں آزاد کرنے کا بھی احتمال ہے اور بیچنے کا بھی احتمال ہے، لہذا یہاں پر آقا کی نیت کا ہونا ضروری ہے۔ معلوم ہوا یہ کنایات میں سے ہے، یہ لفظ کس میں سے ہے؟ کنایات میں سے۔ بھئی صریح کے اندر تو نیت کی ضرورت نہیں ہوتی کیونکہ وہاں اور کسی معنی کا احتمال ہی نہیں ہوتا، لیکن کنایات کے اندر تو اور معانی کا بھی احتمال ہوتا ہے، تو وہاں پر آقا کی نیت ضروری ہے کہ اس نے کس معنی کا ارادہ کیا ہے۔ تو کہتے ہیں ولو قال، اور اگر آقا نے کہا لا ملک لی علیک، میری تمہارے اوپر کوئی ملکیت نہیں ہے، ونوا به الحریت، اور اس کے ذریعے آقا نے آزادی کی نیت کی، عتق، تو غلام آزاد ہو جائے گا، وَإِن لَمْ يَنْوِ، اور اگر آقا نے نیت نہیں کی آزادی کی، لم يعتق، تو غلام آزاد نہیں ہوگا، لِأَنَّهُ يَحْتَمِلُ أَنَّهُ أَرَادَ لَا مِلْكَ لِي عَلَيْكَ لِأَنِّي بِعْتُكَ، لِأَنَّهُ يَحْتَمِلُ، کیونکہ اس کلام کے اندر یہ بھی احتمال ہے کہ أَنَّهُ أَرَادَ، کے کہنے والے نے یہ ارادہ کیا کہ لَا مِلْكَ لِي عَلَيْكَ، کہ میری تمہارے پر کوئی ملکیت نہیں ہے، لِأَنِّي بِعْتُكَ، کیونکہ میں نے تمہیں بیچ دیا ہے، اور وَيَحْتَمِلُ، اور اس میں یہ بھی احتمال ہے، لِأَنِّي أَعْتَقْتُكَ، کہ میری تم پر کوئی ملکیت نہیں کیونکہ میں نے تمہیں آزاد کر دیا ہے، فَلَا يَتَعَيَّنُ أَحَدُهُمَا مُرَادًا إِلَّا بِالنِّيَّتِ، لہذا ان دونوں میں سے کوئی ایک معنی بھی مراد ہو کر متعین نہیں ہوگا، إِلَّا بِالنِّيَّتِ، مگر نیت سے۔ اگر آزادی کی نیت کرے گا تو پھر ہی آزادی واقع ہوگی، ورنہ آزادی واقع نہیں ہوگی، کیونکہ یہاں اور معنی کا بھی احتمال ہے۔ قال، صاحب قدوری فرماتے ہیں، وَقَذَا كِنَايَاتُ الْعِتْقِ، اور اسی طرح آزادی کے کنایات ہیں، یعنی آزادی کے جو کنایات ہیں ان میں نیت کا ہونا ضروری ہے، پھر ہی آزادی واقع ہوگی، ورنہ آزادی واقع نہیں ہوگی۔ تو کہتے ہیں وَقَذَا كِنَايَاتُ الْعِتْقِ، اور اسی طرح آزادی کے کنایات ہیں، وَذَلِكَ مِثْلُ قَوْلِهِ، اور یہ جیسے کہ آقا کا یہ قول ہے۔ اب کنایات کی کچھ مثالیں ذکر فرما رہے ہیں صاحب ہدایہ۔ تو کہتے ہیں وَذَلِكَ مِثْلُ قَوْلِهِ، اور یہ جیسے کہ آقا کا قول، خَرَجْتَ مِن مِلْكِ، خَرَجْتَ مِن مِلْكِ، تو نکل گیا میری ملکیت سے۔ اب اس میں یہ بھی احتمال ہے کہ میں نے تمہیں آزاد کر دیا ہے، تو میری ملکیت سے نکل گیا، اور یہ بھی احتمال ہے کہ میں نے تمہیں بیچ دیا ہے، اس لیے تم میری ملکیت سے نکل گیا ہے۔ بھائی تو یہاں آزادی کے لیے نیت ہوگی تو پھر ہی غلام آزاد ہوگا، ورنہ آزاد نہیں ہوگا۔ تو یہ پہلی مثال تھی خراجتا من ملکی۔ آگے دیکھیے ولا سبیل لی علیکا، یہ اب دوسری مثال آ گئی۔ بھائی صاحب ہدایہ کنایات کی مثالیں بیان فرما رہے ہیں۔ آقا اپنے غلام سے کہتا ہے لا سبیل لی علیکا، میرا تم پر کوئی راستہ نہیں ہے، میری تم پر کوئی راہ نہیں ہے۔ یاد رکھو سبیل سے مراد ہے تصرف، یا اسی طرح نفع اٹھانا۔ آقا اپنے غلام سے کہتا ہے کہ میرا اب تم پر کوئی تصرف نہیں، اب میں تم سے فائدہ نہیں اٹھا سکتا۔ تو اس میں دونوں احتمال ہیں، یا تو ہو سکتا ہے آقا نے آزاد کر دیا ہے اس لیے اب آقا اس میں کوئی تصرف نہیں کر سکتا، اور یا اس کا معنی یہ ہے آقا نے اس کو بیچ دیا ہے۔ تو دونوں معانی کا احتمال آ گیا، لہذا آزادی کے لیے آقا کی نیت کا ہونا ضروری ہے۔ اگلی مثال دیکھیے ولا رق لی علیکا، رقیت کہتے ہیں غلامی کو، اور جو بھی غلام ہوتا ہے وہ مملوک ہوتا ہے، تو غلامی سبب ہے ملکیت کی، جو بھی غلام ہے وہ مملوک ہے، تو غلامی ہے سبب اور مملوک ہونا اس کا مسبب ہے۔ تو یہاں یاد رکھنا رقیت بول کر ملکیت مراد ہے، کہ ولا رق لی علیکا، میری تم پر کوئی ملکیت نہیں ہے، یعنی تم میری ملکیت سے نکل گئے ہو۔ اب ملکیت سے نکلنا وہ آزادی کے ذریعے بھی ہو سکتا ہے اور بیچنے سے بھی ہو سکتا ہے۔ بھائی تو کہتے ہیں وَلَا رِقَّ لِي عَلَيْكَ میری تم پر کوئی ملکیت نہیں ہے وَقَدْ خَلَّيْتُ سَبِيلَكَ خَلَّا يُخَلِّي تَخْلِيَ کا معنی ہے خالی چھوڑنا قَدْ خَلَّيْتُ سَبِيلَكَ تحقیق میں نے تمہارا راستہ خالی چھوڑ دیا میں نے تمہارا راستہ خالی چھوڑ دیا یعنی میرے اب تم پر راستہ نہیں اب وہی جو پہلا جملہ گزرا تھا لا سبیل لی علیکا یہاں بھی اسی طرح ہے قد خلیت سبیلک میں نے تمہارا راستہ چھوڑ دیا اب میرا تم پر کوئی راستہ یعنی میرا تم پر اب کوئی تصرف نہیں ہے تو یہاں پر بھی آزادی کا بھی احتمال اور بیچنے کا بھی احتمال ہے بھائی تو کہتے ہیں لِأَنَّهُ يَحْتَمِلُ نَفْيَ السَّبِيلِ وَالْخُرُوجَ عَنِ الْمِلْكِ وَتَخْلِيَةَ السَّبِيلِ بِالْبَعِ أَوِ الْكِتَابَتِ كَمَا يَحْتَمِلُ بِالْعِتْقِ بھئی یاد رکھو عقد کتابت میں نے پہلے بھی بیان کیا تھا عقد کتابت اسے کہتے ہیں کہ آقا اپنے غلام یا باندی سے کہتا ہے کہ مثلا دو سال کے اندر تم 30 لاکھ روپے ادا کر دو تو تم میری طرف سے آزاد ہو یا غلام آ کر آقا سے یہ کہتا ہے کہ میں 2 سال میں آپ کو 30 لاکھ روپے ادا کر دوں گا تو میرے ساتھ عقد کتابت کر لیں تو آقا اس کو قبول کر لیتا ہے تو اس کو عقد کتابت کہتے ہیں اور میں نے آپ کو بتلایا تھا کہ یہ جو متکاتب ہے یہ آزاد آدمی کی طرح ہو گیا اب آقا اس سے زبردستی خدمت نہیں لے سکتا اسی طرح باندی نے اگر عقد کتابت کیا ہے وہ بھی آزاد عورتوں کی طرح ہو گئی آقا اسے جبری خدمت نہیں لے سکتا ہاں اگر یہ خود خدمت کرتے ہیں تو پھر وہ الگ بات ہے لیکن آقا جبرن ان سے خدمت نہیں لے سکتا اور نہ جبرن ان کا نکاح کروا سکتا ہے اور اگر باندی سے عقد کتابت کیا ہے تو باندی کے ساتھ تو آقا کے لیے صحبت جائز ہوتی ہے لیکن عقد کتابت جب کر لیا اب آقا کے لیے اس باندی کے ساتھ صحبت بھی جائز نہیں ہے تو دیکھو یہ جو مکاتب ہے اس پر بھی آقا کو پورا اختیار نہیں رہتا مکاتب جو ہے اس پر بھی آقا کو پورا اختیار اور پورا تصرف نہیں رہتا لہذا یہ جو جملے ذکر فرمائے پہلا جملہ کیا تھا لا سبیل لی علیکا میری تم پر کوئی راہ نہیں ہے تو راہ کی نفی کی گئی ہے تو راہ کی نفی آزادی کے ذریعے بھی ہو سکتی ہے اور بیع اور کتابت کے ذریعے بھی ہو سکتی ہے آزاد کر دے گا تو آقا کا اس پر کوئی تصرف نہیں یا اس کو بیچ دے گا تو بھی آقا کا اس پر اب تصرف نہیں یا اس کو مکاتب بنا دے گا تو بھی اب آقا کو اس میں تصرف کا حق نہیں ہے بھائی تو لہذا پہلی مثال کے اندر لا سبیل لی علیکا اس کے اندر سبیل کی نفی کی جا رہی ہے ولا رق لی علیکا میری تم پر غلامی نہیں ہے اس کے اندر غلامی سے یعنی ملکیت سے نکلنے کو ذکر کیا جا رہا ہے کہ تم پر میری غلامی نہیں یعنی تم میری ملکیت سے نکل چکے ہو اور ملکیت سے نکلنا جیسے آزادی کے ذریعے ہوتا ہے اسی طرح بیع اور کتابت کے ذریعے بھی ہوتا ہے مکاتب بھی میں نے بتایا کس کی طرح ہے آزاد آدمی کی طرح ہو گیا آقا اس میں تصرف وغیرہ نہیں کر سکتا اور اسی طرح اگلی مثال جو ذکر کی تھی صاحب ہدایہ نے قد خلیت سبیلک میں نے تمہارا راستہ خالی چھوڑ دیا راستہ خالی چھوڑ دیا یعنی اب میں تم میں کوئی تصرف نہیں کر سکتا اب میں تم سے کوئی فائدہ نہیں اٹھا سکتا تو یہ بیع کے ذریعے بھی ہو سکتا ہے اور کتابت کے ذریعے بھی ہو سکتا ہے اور آزادی کے ذریعے بھی ہو سکتا ہے تو اسی کو صاحب ہدایہ آگے بیان فرما رہے ہیں کہتے ہیں لِأَنَّهُ يَحْتَمِلُ نَفْيَ السَّبِيلِ اس لیے کیونکہ یہ کلام احتمال رکھتا ہے نَفْيَ السَّبِيلِ راستے کی نفی کا پہلے جملہ لا سبیل لی علیکا اس میں راستے کی نفی تھی والخروج عن الملکی اور نیز یہ کلام احتمال رکھتا ہے خروج عن الملکیت کا کہ ملکیت سے نکل گیا ہے اس کے ذریعے اشارہ ہے لا رق لی علیکا اس جملے کی طرف میری تم پر غلامی نہیں ہے معلوم ہے تم میری ملکیت سے نکل گئے ہو اور تیسرا جملہ تھا قد خلیت سبیلک تحقیق میں نے تمہارا راستہ خالی چھوڑ دیا اس کے اندر تخلیہ سبیل کو ذکر کیا جا رہا ہے آپ دیکھیے ترجمہ کہتے ہیں لِأَنَّهُ يَحْتَمِلُ نَفْيَ السَّبِيلِ وَالْخُرُوجَ عَنِ الْمِلْكِ وَتَخْلِيَةَ السَّبِيلِ بِالْبَاعِ أَوِ الْكِتَابَةِ كَمَا يَحْتَمِلُ بِالْعِتْقِ कि ये कलाम जो है ये एहतमाल रखता है नफ़ सबीली रास्ते की नफी की, वल खुरूज अनिल मिल्की और मिल्कियत से निकलने की, व तखलियत सबीली और रास्ते के खाली छोड़ने की, बिल बै बै के जरिए, अविल किताबती या अक़्द किताबत के जरिए, कमा यहतमिल बिल इत्की जैसे कि यह एहतमाल रखता है आजादी के जरिए। ये रास्ते की नफी बै के जरिए भी हो सकती है, किताबत के जरिए भी हो सकती है और आजादी के जरिए भी। इसी तरह खुरूज अनिल मिल्कियत ये भी बै किताबत और आजादी तीनों के जरिए हो सकता है। और नीज रास्ते का खाली छोड़ना तखलिया सबील जो है वो भी बै किताबत और आजादी तीनों के जरिए हो सकता है। फला बुद्ध मिन नीयति, तो नीयत का होना जरूरी है क्योंकि यहां आजादी के अलावा और चीजों का भी एहतमाल है। वकदा कौलुहू लि अमति ही, और इसी तरह आका का अपनी बांदी से कहना कद अतलक तू की, तहकीक मैंने तुझे आजाद छोड़ दिया। अतलक युतलिक इतलाक का माना है आजाद छोड़ना। तो इसके अंदर भी याद रखो ये भी साहिब हिदाया आपको बतलाएंगे कि ये खल्लैतु सबीलकी के दर्जे में है कि मैंने तुम्हारा रास्ता खाली छोड़ दिया। और रास्ता खाली छोड़ने का मतलब है कि मैं अब तुम में कोई तसर्रुफ नहीं कर सकता, मैं तुमसे अब कोई फायदा नहीं उठा सकता। तो वो बैअ के जरिए भी हो सकता है, अक़्द किताबत के जरिए भी हो सकता है और आजादी के जरिए भी हो सकता है। तो कद अतलक तो की, तहकीक मैंने तुझे आजाद छोड़ दिया, ये भी किनाया है। इसमें भी आजादी के लिए नीयत जरूरी है, बगैर नीयत के बांदी आजाद नहीं होगी। तो कहते हैं वकदा कौलुहू लि अमति ही, और इसी तरह आका का ये कौल अपनी बांदी से कद अतलक तो की लि अन्नहु बिमंजिलति कौलिही खल्लैतु सबीलकी, इसलिए क्योंकि ये आका के इसी कौल के दर्जे में है कि वो कहे खल्लैतु सबीलकी मैंने तेरा रास्ता खाली छोड़ दिया। वहुअल मरवी युआन अबी यूसुफ रहमहुल्ला, और यही मरवी है इमाम अबू यूसुफ रहमहुल्ला से, वो फरमाते हैं कद अतलक्तु की, ये किस दर्जे में है, कद खल्लैतु सबीलकी के दर्जे में है। बिखिलाफ कौलिही तल्लक्तु की, बखिलाफ आका के इस कौल के कि वो अपनी बांदी से कहे तल्लक्तु की मैंने तुझे तलाक दे दी। आका अपनी बांदी से कहता है तल्लक्तु की मैंने तुझे तलाक दे दी, और नीयत करता है आजादी की कि मैंने तुझे आजाद कर दिया। तो याद रखो फुकहा फरमाते हैं कि इस सूरत में बांदी आजाद नहीं होगी। आका ने क्या कहा तल्लक्तु की, और नीयत किसकी कर रहा है आजादी की, कहते हैं नहीं आजादी वाकई नहीं होगी। हालांकि तल्लक युतल्लिकु तत्लीक का माना भी आजाद करने के है, लेकिन यह लफ्ज अब तलाक के अंदर सरीह हो गया है, जिसमें तलाक के अलावा और माना का इहतमाल ही नहीं है। जब और माना का इहतमाल ही नहीं है तो उसकी नीयत करना भी सही नहीं, लिहाजा जब यहां आजादी का माना नहीं तो आजादी की नीयत भी सही नहीं, इससे बांदी आजाद नहीं होगी। माना समझ में आ गया। तो कहते हैं बिखिलाफ कौलिही तल्लक्तु की, बखिलाफ आका के कौल तल्लक्तु की के अलामा नुबय्यिनु मिन बादु इंशा अल्लाह ताला, उस वजह से जो हम बाद में इंशा अल्लाह ताला बयान करेंगे। वलौ قال لا سلطان لي عليك ونوى العتق لم يعتق, सूरत मसला ये, आका ने अपने गुलाम से कहा ला सुल्तान अली अलैका, सुल्तान कहते हैं कब्जे को, ला सुल्तान अली अलैका मेरा तुम पर कोई कब्जा नहीं है। तो याद रखो फुकहा फरमाते हैं इस सूरत में इस कब्जा न होने से कोई गुलामी की नफी नहीं होती, लिहाजा यहां पर अगर आका आजादी की नीयत कर भी ले फिर भी इन लफ्जों से गुलाम आजाद नहीं होगा। आका ने अपने गुलाम से क्या कहा ला सुल्तान अली अलै का मेरा तुम पर कोई कब्जा नहीं है, और नीयत की आजादी की तो गुलाम आजाद नहीं होगा। वजह यह कि आका कब्जे की नफी कर रहा है, और कब्जे की नफी से मिल्कियत की या गुलामी की नफी लाजिम नहीं, जैसे आगे चलकर आपको बतलाएंगे साहिब हिदाया कि एक गुलाम है उसके साथ आका अक़्दे किताबत कर लेता है, तो अक़्दे किताबत करने की वजह से अब उस गुलाम पर आका का कब्जा नहीं है। तो देखो कब्जा खत्म हुआ लेकिन है अभी भी वो ममलूक भाई, वो अभी भी ममलूक है। मालूम हुआ कब्जा खत्म होने के साथ मिल्कियत का खत्म होना लाजिम नहीं है भाई। तो आका ने तो सिर्फ कब्जे के खत्म होने की बात की है, ला सुल्तान अली अलैका का मेरा तुम पर कब्जा नहीं है, तो कब्जे के न होने से मिल्कियत का खत्म होना लाजिम नहीं होता, जबकि आजादी के अंदर तो जरूरी है मिल्कियत खत्म हो आका की गुलाम पर से। तो ला सुल्तान अली अलैका इसके अंदर मिल्कियत के खत्म होने वाला माना मौजूद नहीं। जब मिल्कियत के खत्म होने वाला माना यहां नहीं मौजूद तो इसकी वजह से आजादी भी वाकई नहीं होगी, चाहे आका आजादी की नीयत ही क्यों ना कर ले। तो कहते हैं वलौ काला ला सुल्तान अली अलैका, और अगर आका ने कहा कि ला सुल्तान अली अलैका कि मेरा तुम पर कोई कब्जा नहीं है, व नवल इतका इस हाल में कि आका ने आजादी की नीयत की, लम या अतिक तो ये गुलाम आजाद नहीं होगा, लिअन्न सुल्तान इबारतुन अनिल यदी, इसलिए क्योंकि सुल्तान का लफ्ज जो है ये कब्जे से इबारत है, वसुम्या सुल्तानु बिही लिकियामी यदिही, और बादशाह को भी ये नाम इसलिए दिया गया है लिकियामी यदिही क्योंकि उसका कब्जा मौजूद है, बादशाह का पूरी सल्तनत पर और हकूमत पर कब्जा होता है, वो जैसे चाहता है तसर्रुफ करता है भाई, तो इसीलिए बादशाह को सुल्तान कहते हैं भाई। फिर तर्जमा देख लीजिए, कहते हैं लिअन्न सुल्तान इबारतुन अनिल यदी, इसलिए क्योंकि सुल्तान जो है ये कब्जे से इबारत है, वसुम्मिया सुल्तानु बिही और बादशाह को ये नाम दिया गया है लिकियामी यदी उसका कब्जा कायम होने की वजह से, वकद यब कल मिल्क दून अल यदी और कभी मिल्कियत बाकी रहती है दून अल यदी ना के कब्जा, कमा फिल मुकातबी जैसे के मुकातब है, मुकातब के अंदर आका उसे जबरी खिदमत नहीं ले सकता, आका जहां चाहे उसका निकाह नहीं करवा सकता, तो देखो मुकातब पर आका का कब्जा नहीं अगरचे वो अभी भी ममलूक है। तो मालूम हुआ कब्जे के खत्म होने से मिल्कियत का खत्म होना लाजिम नहीं, और आजादी के अंदर तो जरूरी है मिल्कियत खत्म होनी चाहिए, रिकियत खत्म होनी चाहिए, तो कब्जे की नफी के साथ लाजिम नहीं है मिल्कियत और गुलामी का खत्म होना, लिहाजा इस लफ्ज के जरिए आजादी की नीयत सही नहीं है भाई। बिखिलाफ़ कौली ही ला सबील अली अलैका, बखिलाफ आका के इस कौल के ला सबील अली अलैका कि मेरा तुम पर कोई रास्ता नहीं है, ये सवाल का जवाब दे रहे हैं साहिब हिदाया। सवाल पैदा होता है कि ला सबील अली अलैका मेरा तुम पर कोई रास्ता नहीं, यानी मेरा तुम पर कोई तसर्रुफ नहीं है, तो मुकातब भी तो ऐसा है कि आका उसमें तसर्रुफ नहीं कर सकता, तो गुलामी बाकी है और आका तसर्रुफ नहीं कर सकता, तो लिहाजा तसर्रुफ की नफी से मिल्कियत का खत्म होना लाजिम नहीं। तवज्जो है, मुकातब के अंदर आका तसर्रुफ नहीं कर सकता लेकिन फिर भी वो ममलूक है, फिर भी वो गुलाम है, और आका ने जुमला क्या जिक्र किया, ला सबील अली अलैका, मेरा तुम पर कोई रास्ता नहीं है, मेरी तुम पर कोई राह नहीं है, यानी मेरा तुम पर कोई तसर्रुफ नहीं है। तो एतराज होता है कि इस जुमले के अंदर तो आपने बतलाया कि आजादी की नीयत सही है, अगर आका अपने गुलाम से कहता है ला सबील अली अलैका और आजादी की नीयत करता है तो गुलाम आजाद हो जाएगा, हालांकि रास्ता न होना यानी तसर्रुफ का हक न होना इसके साथ मिल्कियत का खत्म होना लाजिम नहीं है। मुकातब के अंदर तसर्रुफ का हक नहीं होता लेकिन ममलूक वो होता है, तो मालूम हुआ तसर्रुफ के खत्म होने से मिल्कियत खत्म नहीं होती, लिहाजा ला सबील अली अलैका इसके अंदर भी आजादी की नीयत सही नहीं होनी चाहिए। तो साहिब हिदायत आपको बतलाएंगे कि नहीं, यहां पर मुतलकन सबील की नफी की जा रही है, और मुतलकन जब सबील की नफी की जाए तो यह उसी सूरत में हो सकता है जब मिल्कियत न हो। मुकातब जो होता है उस पर भी आका को सबील होती है, यानी आका उससे बदले किताबत का मुतालबा करता है भाई, क्या करता है, आका उससे बदले किताबत का मुतालबा करता है। तो मुकातब के अंदर मुतलकन सबील की नफी नहीं होती बल्कि उस पर आका को सबील होती है, आका की उस पर राह होती है, आका उसे बदले किताबत का मुतालबा करता है भाई। जबकि ये जो ऊपर जुमला जिक्र किया गया ला सबील अली अलैका मेरे तुम पर कोई रास्ता नहीं है, इसमें मुतलकन रास्ते की नफी की जा रही है, और मुतलकन रास्ते की नफी उसी सूरत में हो सकती है जब मिल्कियत बिल्कुल खत्म हो जाए। اور حالانکہ مکاتب میں تو ملکیت باقی ہے، وہاں مطلقاً سبیل کی نفی نہیں ہے بلکہ آقا کو اس پر سبیل ہے.
جی
بات سمجھ میں آ گئی. تو کہتے ہیں بخلاف قولی ہی لا سبیل علی علیکا، بخلاف آقا کے قول لا سبیل علی علیکا کہ اس کے اندر آزادی کی نیت سے غلام آزاد ہو جائے گا. لِأَنَّ نَفْيَهُ مُطْلَقًا بِانْتِفَاءِ الْمِلْكِ، اس لیے کیونکہ مطلقاً راستے کی جو نفی ہے بِانْتِفَاءِ الْمِلْكِ وہ ملکیت کے ختم ہونے سے ہوگی. لِأَنَّ لِلْمَوْلَى عَلَى الْمُكَاتَبِ سَبِيلًا، اس لیے کیونکہ آقا کی اپنے مکاتب پر سبیل یعنی راستہ ہوتا ہے کہ آقا اسے بدلے کتابت کا مطالبہ کرتا ہے. بھائی فلہذا يحتمل العتق، تو اسی لیے یہ جو لا سبیل علی علیکا یہ لفظ جو ہے یہ آزادی کا احتمال رکھتا ہے. جب یہ آزادی کا احتمال رکھتا ہے تو اس میں جب آقا نیت بھی کر لے گا تو وہ احتمال ثابت ہو جائے گا اور غلام آزاد ہو جائے گا. فرق سمجھ میں آیا؟ لا سلطان علی علیکا اور لا سبیل علی علیکا. لا سلطان علی علیکا اس کے اندر صرف قبضے کی نفی ہے اور قبضے کی نفی سے ملکیت کی نفی نہیں ہوتی، لہذا نیت کرنے سے بھی غلام آزاد نہیں ہوگا. جبکہ لا سبیل علی علیکا اس میں مطلقاً سبیل کی نفی ہو رہی ہے، اور مطلقاً سبیل کی نفی تب ہی ہو سکتی ہے جب ملکیت پورے طور پر ختم ہو جائے. ملکیت پورے طور پر ختم ہو جائے، اگر ملکیت باقی ہو جیسے مکاتب میں ملکیت باقی ہوتی ہے تو وہاں آقا کو مکاتب پر راہ ہوتی ہے بھائی، وہ اسے بدلے کتابت کا مطالبہ کرتا ہے بھائی. بات سمجھ میں آ گئی. تو یہ صاحب ہدایہ نے فرق بیان فرما دیا لا سلطان علی علیکا اور لا سبیل علی علیکا کے اندر. امام کرخی رحمہ اللہ فرماتے ہیں کہ میری عمر گزر گئی لیکن سلطان اور سبیل کے درمیان فرق مجھ پر واضح نہ ہو سکا. بھائی سلطان اور سبیل کے درمیان فرق مجھ پر واضح نہ ہو سکا. بھائی یعنی علماء نے تو معنی ذکر کیا ہے، فرق بیان کیا ہے، لیکن ایسی چیز کے بالکل مجھے واضح طور پر فرق پتہ چل جائے، بات پوری طرح واضح ہو جائے اور فرق بالکل نمایاں ہو جائے، ایسا نہیں ہے بھائی. یہ کون فرماتے ہیں؟ امام کرخی رحمہ اللہ. بھائی بات سمجھ میں آ گئی. چلیے بس بھائی، ھذا ھو المرام، واللہ اعلم بحقیقت الکلام.